الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تعالى في القرآن الكريم والفرقان الحميد قل من ما في السماوات والأرض قل الله كتب على نفسه الرحمة لَيَجْمَعَنَّكُمْ إِلَى يَوْمِ الْقِيَامَةِ لَا رَيْبَ فِيهِ الَّذِينَ خَسِرُوا أَنفُسَهُمْ فَهُمْ لَا يُؤْمِنُونَ اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولايا صل وسلم دائما أبدا على حبيبك من دانت به الأسر معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ اس آیہ کریمہ میں اللہ کریم نے ارشاد فرمایا ہے کہہ دیجئے جو کچھ آسمانوں اور زمین میں ہے کس کی ملک ہے فرما دیجئے اللہ کی ملک اس نے مہربانی کو اپنے اوپر لازم فرما لیا ہے ہم ضرور تم کو قیامت کے دن اکٹھا کریں گے کہ جس میں کوئی شک نہیں جن لوگوں نے خود کو ضائع کر دیا پس وہ ایمان نہیں لاتے معزز سامعین کرام سابقہ بیان میں پچھلی آیہ کریمہ تک تفسیر حاصل کرنے کی توفیق نصیب ہوئی بیان کرنے کی تو جو متصل پہلی آیہ کریمہ ہے اس میں قرآن کریم اقوام سابقہ کے حالات اور جن حالات سے وہ گزرے جن معاملات سے وہ گزرے جو نشانیاں دنیا پر موجود ہیں ان کو دیکھنے کی دعوت ارشاد فرماتا ہے کیونکہ انسان جب حق سے دور ہو تو وہ یہ سمجھتا ہے کہ جو میں ہوں ایسا کوئی اور ہے نہیں اور اس کی مثال آپ اپنی عمومی زندگی کے عمومی باتوں میں دیکھیے گا کہ کوئی جیسا بھی ہے باقی لوگ اسے جیسا سمجھتے ہیں جس حیثیت میں سمجھتے ہیں جس شکل و صورت کے ساتھ سمجھتے ہیں یہ الگ موضوع ہے وہ فرد واحد جو موضوع بحث ہو ظاہری طور پر کسی شکل و صورت کسی حیثیت کا حامل ہو لیکن ذاتی طور پر جب آپ اس سے بات کریں گے تو وہ یہ سمجھے گا یا یہ کہہ رہا ہوگا یا یہ دعویٰ رکھتا ہوگا یا یہ گمان رکھتا ہوگا کہ جیسا میں ہوں ایسا اور کوئی ہے نہیں اور ہو وہ جو میں چاہتا ہوں تو یہی ہماری تفسیر میں بات چل رہی تھی اور یہی بحث ہو رہی تھی اور اسی پر ارشاد باری تعالیٰ ہیں کہ قل سیروا فی الارض ثم انظروا کیف کان عاقبۃ المکذبین کہ فرما دیجئے کہ دعوت حق دیجئے زمین میں چلو پھرو پھر دیکھو جھٹلانے والوں کا انجام کیسا ہوا یعنی آج اگر کوئی یہ دعویٰ کر رہا ہے کہ میں حق نہیں مانتا اور یہ وہ چیزیں یہ وہ موقع ہے جب نبی کریم صلی اللہ علیہ وسلم ارشاد حق فرما رہے ہیں مخلوق کو دعوت حق دے رہے ہیں اور جو مقابل ہیں وہ نہ صرف انکار کر رہے ہیں بلکہ ضد اور اناد میں بڑی دور جا رہے ہیں اس میں ان کا جو فزیکلی تکلیف دینا ہے وہ بھی شامل ہے اور جو زبانی کلامی مخالفت کرنی ہے اس کی بھی کوئی حد نہیں ہے جو ان سے ممکن ہے جو بن پڑ رہا ہے وہ دین حق کی مخالفت کر رہے ہیں نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات کے سامنے اپنی طرف سے ایک دیوار کھڑی کر رہے ہیں لیکن قرآن کریم جو ارشاد فرماتا ہے وہ فرماتا ہے دعوت دیتا ہے کہ تم اقوام سابقہ کو دیکھو جنہوں نے اللہ کے انبیاء اور رسول کی مخالفت کی جنہوں نے جانا کہ ہم حق کو روک سکیں گے سامنے اپنے آپ کو دیوار سمجھا تو حق نہیں روکا وہ دیوار پاش پاش ہوگی ریزہ ریزہ ہوگی اور وہ قومیں ہیں جنہیں تم سے زیادہ طاقت دی تھی زیادہ مال و دولت دی تھی اور ان کا انکار ان پر عذاب کا سبب بنا اور عذاب ایسا کہ جس کی نشانی آنے والی جو مخلوق ہے اس کے لیے بھی دنیا پر موجود ہے تو کتنی اقوام ہیں جن کا قرآن کریم میں بیان ہے کہ ان پر اللہ کا عذاب نازل ہوا کئی صورتوں میں نازل ہوا اور انہیں اللہ کریم نے ان کے وہ بقائے حصے جہاں عذاب نازل ہوا اس طرح دنیا میں محفوظ کر دیا کہ آنے والوں کے لیے مثال ہے. تو اصول کہ جو حق کے سامنے آئے گا, جو اپنی حیثیت کو سمجھے گا کہ میری بھی کوئی حیثیت ہے اور میں اپنی پسند و ناپسند جو ہے اس کے مطابق بات کروں گا یا بات سنوں گا, یا جیسے قرآن کریم میں آتا ہے کہ یہ سمجھتے ہیں کہ ان پر فرشتہ کیوں نازل نہیں ہوا, اللہ کریم ان سے کیوں نہیں بات فرما رہے, جبرائیل امین ان پر کیوں نازل نہیں, تو اپنی حیثیت سے باہر چلا جائے. تو کسی کا اپنے آپ کو کچھ بھی سمجھنا اور اس کا کچھ ہونا یا نہ ہونا, یہ دو باتیں. تو سمجھنے سے حقائق جو ہیں وہ نہیں تبدیل ہوتے. تو جو یہ سمجھ رہا ہے کہ جیسے میں یا ہم ہیں ایسا کوئی نہیں ہے, تو وہ ان کی مثال دیکھ لے. جو سابقہ اقوام جنہوں نے حق کے مقابل آ کر کھڑے ہوئے تو پاش پاش ہو گئے, تو جب وہاں ان لوگوں کو دیکھے گا تو سمجھ آئے گی کہ کتنی طاقت کے حامل تھے, کتنا جاہ و جلال تھا, دنیا کی کتنی دولت تھی, کوشش ہے انہیں غضب الہی سے بچا نہ سکے. اور آج اگر کوئی وہ اسی پہلو کو اختیار کرے گا تو یہ ممکن نہیں ہے کہ وہ سلامت رہے, وہ اپنا نقصان کرے گا. اور انسان کو یہ فطری طور پر اللہ کریم نے استعداد عطا فرمائی ہے کہ وہ جائزہ لے کر چیزوں کو سمجھ سکتا ہے, اور حق کو پہچاننے کے لیے اسی لیے قرآن کریم میں جگہ جگہ دعوت ہے کہ جو کچھ تمہارے گرد و پیش ہے اس کا دیکھو تو صحیح. زمین و آسمان کی جو تخلیق ہے, جو اس کے اندر تخلیقی پہلو ہیں, جو یہ ترتیب ہے, اور جہاں تک جس وسعت تک تیری نظر جاتی ہے, ہر چیز کا جائزہ لو اور سوچو کہ کیا یہ نظام جو ہے یہ از خود ہے, یا اس کے چلنے کا سبب ہے, یا کوئی ذات ہے جو اسے چلا رہی ہے. تو لا محالہ اس نتیجے پر پہنچو گے کہ کوئی ذات ہے. اب جب اس شناسائی کو چلو گے تو تمہیں نصیب ہے در مصطفیٰ صلی اللہ علیہ وسلم, جہاں سے تمہیں ایک ایک پہلو جو حق ہے اسے آشنائی نصیب ہوتی چلی جاتی ہے. اب بات آ گئی اقوام سابقہ کی اور خیر القرون کے پہلے زمانے کی, جہاں نبی کریم صلی اللہ علیہ وسلم دعوت ارشاد فرما رہے. آج اگر ہم یہ خیال کریں کہ بات تو ہو رہی ہے نبی کریم صلی اللہ علیہ وسلم کی بعثت سے پہلے اقوام کی, یا اس وقت کی جب آپ دار دنیا میں جلوہ فروز تھے. یہ بات کسی ایک وقت میں مقید نہیں ہو سکتی, نہ یہ بات مستقبل کی ہے, نہ یہ بات حال کی ہے, نہ یہ بات ماضی کی ہے. یہ اصول ہے, اسے آپ ماضی سے دیکھیں, حال پر آئے, پھر مستقبل کے لیے دیکھیں, تو یہی اصول نشان منزل ہوں گے. آج بھی اگر کوئی یہ خیال کرے کہ جو میں چاہتا ہوں وہ ہو, تو ویسا نہیں ہوگا. حق کے خلاف کھڑا ہو جائے تو اس سے جو حق کا حق ہونا ہے اس پر کوئی ایک نقطے کی کمی بیشی واقع نہیں ہوگی. فانی جان ہے, فانی حیثیتیں ہیں, ہر ایک نے ختم ہونا ہے, اور یہ وقت ہی اس کو سمجھا دے گا, اور جو دعویٰ کر رہا ہے وہ خود سمجھے گا. اب یہ بات الگ ہے کہ جب وہ سمجھے اس وقت پھر فرصت ہے یا نہیں ہے, اور جب فرصت ہے تب سمجھ لے, یہ الگ باتیں ہیں. نصیب کی بات ہے, چاہتوں کی اور نیتوں پر انحصار ہے ان موضوعات کا. تو فرمایا کہ زمین پر دیکھو, چلو پھرو, تو تمہیں نتیجہ سمجھ آ جائے گا. جب انہیں نتیجے کی سمجھ آ جائے گی تو جو کچھ آج ہمیں ارشاد فرمایا جا رہا ہے اس کے تحت, اور یقین مانیں کہ وہ نشانیاں آج بھی موجود ہیں. آج بھی اگر آپ خطے عرب میں جائیں اور اقوام سابقہ جن کا حال قرآن کریم بیان فرماتا ہے, نشانیاں موجود ہیں اور بآواز بلند شہادت دے رہی ہیں کہ جو کچھ اللہ کریم ارشاد فرمایا, جو کچھ نبی کریم صلی اللہ علیہ وسلم نے تعلیم فرمایا, وہ حق ہے. اور جنہوں نے اس حق کے مقابل کھڑا ہونے کی کوشش کی ہے ان کے یہ حالات. اب جب اس بات پر آئیں گے تو پھر یہ سوال کہ میں بھی تو کچھ ہوں, اس کے جواب میں یہ بات سمجھ آتی ہے, کل من ما فی السماوات والارض, اے میرے حبیب فرما دیں جو کچھ آسمانوں اور زمین میں ہے کس کی ملک ہے. یہ سوالیہ پہلو ہے. پھر خود ہی قرآن کریم ارشاد فرماتے ہیں, اللہ جل شانہ اس کا جواب خود ہی اس پر ارشاد فرما دیا, قل اللہ, فرما دیجئے کہ یہ جو کچھ ہے اللہ کی ملکیت ہے. یعنی مالک کل کائنات اللہ کی ذات ہے, جب بھی جس زمانے میں بھی اس کی حاکمیت کے مقابل کو آئے گا تو اس کی نشانی اقوام سابقہ کی موجود ہے, وہ دیکھ لو اس کا دنیا میں بھی یہ حال. اب دنیا کی حیات عارضی ہے, فانی ہے, ہم جتنے بھی اتراتے رہیں, جتنا بھی تکبر کرتے رہیں, جتنا بھی تجاوز کرتے رہیں, شب و روز دیکھ بھی رہے ہیں سن بھی رہے ہیں کہ ایک مخلوق ہے جس کا نظام ہے, پیدائش بھی ہے, نو مولود دنیا میں پیدا ہو رہے ہیں اور جس کا وقت پورا ہے بلا تفریق عمر کے, کوئی یہ نہیں ہے کہ ضعیفی میں سارے جا رہے ہیں, نو مولود بھی جا رہے ہیں, پیدائش سے پہلے بھی اموات ہیں, پیدائش کے ساتھ بھی اموات ہیں, بچپن جوانی بڑھاپے ہر طرح کی اموات ہیں, ہم دیکھ بھی رہے ہیں اور پکار سن بھی رہے ہیں. تو جب یہ سارا کچھ ہے تو بندہ کیسا بھول سکتا ہے کہ جو مالک ہے, جس کی حتمی ملکیت ہے, کوئی امر ایسا نہیں ہے جو اس کی اجازت کے بغیر ہو, تو جو غلط فہمی میں مبتلا ہو رہا ہے تو اپنے نقصان کا سبب بنے گا. اب جب مثال زمین و آسمان کی دی جا رہی ہے تو اللہ کریم کی کائنات وسیع ہے, جہاں تک ہماری دسترس ہے اس کی مثال, جہاں انسان جو بس رہا ہے, جو ایمان نہیں لا رہا, وہ اللہ کی تخلیقات جو قرآن کریم بیان فرما رہا ہے, جس کا ارشاد نبی کریم صلی اللہ علیہ وسلم نے بیان فرمایا, وہ تو بنیادی طور پر انکار کر رہے ہیں, آگے کی بات تو بات کیا, لیکن جو بنیادی طور پر انکار کر رہا ہے وہ کافر ہے یا مشرک ہے یا جس صورت میں بھی تجاوز پر ہے, زمین کو بھی دیکھ رہا ہے, اس کی جو سما بسر ہے وہ دیکھ سن زمین کا بھی رہی ہے اور آسمان کو بھی وہ دیکھ رہا ہے, اس کی وسعتوں کے بارے اس کا تصور کیا ہے, اس کی تخلیقی تصورات کیا ہیں, یہ الگ پہلو ہے, لیکن زمین و آسمان کو تو دیکھ رہا ہے. اب جب اس دیکھنے کو دعوت کے طور پر ارشاد فرمایا جا رہا ہے تو یہ پھر انہیں خصوصی طور پر مخاطب کیا جا رہا ہے جو انکار کر رہے ہیں, چونکہ وہ زمین کے ہونے اور آسمان کے ہونے کا بھی تو انکار نہیں کر سکتے, وہ وہاں رہ رہے ہیں, اسی زمین پر بس رہے ہیں, اسی زمین پر چل رہے ہیں, اسی زمین کی جنس استعمال خوراک کے طور پر کر رہے ہیں, اسی زمین کا پانی اپنی پیاس کو بجھانے کے لیے استعمال کر رہے ہیں, اسی آسمان کی وسعتوں میں ان کی بھی نظر گھومتی ہے, یہیں وہ سورج بھی دیکھتے ہیں, یہیں وہ چاند اور ستارے بھی دیکھتے ہیں, تو اس نظام حیات کا حصہ ہیں, تو اس لیے یہاں کی جو مثال دی گئی ہے کہ زمین و آسمان کی جو ملک ہے وہ کس کی ہے, قل اللہ, فرما دیجیے اللہ کی. اب جو تمام تخلیق کا خالق ہے, اس ساری مخلوق کے بین رہتے ہوئے کوئی جو دعویٰ کر رہا ہے کہ میں وہ چاہوں گا جو میری پسند ہے, تو یہ ممکن ہی نہیں ہے, چونکہ زمین و آسمان ماز نام نہیں ہے. صرف زمین کہہ دینا صرف زمین کی تمام تخلیقی پہلوؤں پر بات نہیں کرتا, صرف آسمان کہہ دینا تمام جو آسمان کی طرف خصوصیات دنیا کے لیے یا مخلوق کے لیے ان پر احاطہ نہیں کرتا. کیوں, وہ غور کر لیں, زمین پر آپ دیکھیں تو زمین کی قسم دیکھ لیں, کتنی قسم کی زمین ہے, मिट्टी भी है, रेत भी है, पत्थर भी हैं, तर हिस्से भी हैं, खुश्क भी हैं, ऐसी भी है जिसमें रुईदगी हो सकती है, ऐसी भी जो है वो बंजर है, तो कितनी किस्म और अनवाह हैं इसकी। फिर इससे जो चीज़ें पैदा हो रही हैं उनको आप देख लें, इसकी खूबसूरती में कितना इजाफा हो रहा है, इससे खुराक के ज़मन में क्या कुछ पैदा हो रहा है, इसके वजूद के अंदर क्या कुछ है जिससे इंसान को फ़ायदा मिल रहा है, कितनी मालो दौलत है और कब से मिल रही है, आज तक मिल रही है, जाने कब तक ये अल्लाह करीम की तकसीम है इस मखलूक को नसीब होती रहेगी। और एक अजीब बात हजरत जी मिसाल फरमाते हैं कि जितना हजरत आदम अलैहिस्सलाम से लेकर आज तक ज़मीन से उगा पैदा हुआ, अगर उसी को जमा कर लिया जाए तो शायद इस ज़मीन की हजम से बढ़ जाए। अब देखें ना जी, मैं अपनी उम्र को देखता हूँ कि हमारा घराना ज़मींदार है, जब से मैंने होश संभाला है, बल्कि बचपन के जो खेलना है उसको भी हमने ज़मीनों में देखा है कि फसल बीजी जा रही है या फसल काटी जा रही है, तो वही ज़मीन का टुकड़ा है, न वो बड़ा है न वो कम हुआ है, और आज तक उसमें से कितना रिस्क अल्लाह ने पैदा फरमाया, कितनी दफ़ा बोया है और कितनी दफ़ा उसने रिस्क अल्लाह ने ज़मीन से अता फरमाया। तो इसी तरह कितना सब्ज़ा है जो उग रहा है, कितने दरख्त हैं जो उग रहे हैं, कितने फलदार पौधे हैं जो उग रहे हैं, खुदरो कितने हैं और जिनकी आबपाशी की जा रही है, जिन्हें दानिस्तन जिनका बीज बोया जा रहा है, कितना उग रहा है। अगर इस सारा जो कुछ ज़मीन उगल रही है इस सारे को जमा करें और हज़रत आदम अलैहिस्सलाम से लेकर आज तक जमा करें तो इस ज़मीन के हजम से जो कुछ इससे पैदा हुआ उसका हजम शायद बढ़ जाए, लेकिन इस ज़मीन को कोई फ़र्क नहीं है, कोई रोइदगी में फ़र्क नहीं। तो इस ज़मीन की जो तख्लीक है इसके अंदर शहादतें मौजूद, फिर इस आसमान को जिसकी वसअतों को हमारी नज़र नहीं देखती, जिसके लिए कुरान करीम दावत देता है कि नज़र दौड़ाओ आसमान में तुम्हारी नज़र पलट आएगी, फिर दौड़ाओ कहीं कोई नक्श नहीं देख पाओगे, कोई गुंजाइश तुम्हें नहीं मिलेगी कि कहीं कहो कि हाँ आसमान में ये नक्श है। फिर वहाँ जो कुछ ज़मीन पर असरात हैं सूरज की तपश से और चांद की चांदनी से, सितारों और स्यारों की हरकत से, वो हमारी निज़ाम हयात में कितनी ही हमारी ज़रूरियात जो है वो पूरी कर रही हैं, कब से कर रही हैं, कब तक कर रही हैं, और कितनी ऐसी बातें हैं जिन्हें आज साइंस शहादत देती है, और कितनी ऐसी बातें हैं जो साबका द्वार में भी ज़मीन की पर असरात के तौर पर देखी जा सकती हैं। एक आम सी मिसाल आपको देता हूँ कि जब चांद 14वीं की तारीख को पहुँचता है तो जो समुंदर में मदोजदर पैदा होता है इसके लिए कौन सी टेक्नोलॉजी चाहिए समझने के लिए, हर महीने हो रहा है जो पानी में एक जल थल हो जाती है, हरकत आ जाती है, ये मदोजदर तो जब से इंसान देख रहा है, जब से उसे मौका मिला या पहुंच हुई पानी तक, उसको देख रहा है कि जब चांद अपनी पूरी अरूज को पहुंचता है तो उसके क्या असरात होते हैं, और वही समुंदर जिसका किनारा पहले कुछ था उस वक़्त फिर कहीं और तक पानी पहुँच जाता है, वही पानी फिर उसके साथ हटता हटता वापस चला जाता है। तो कितनी ही मिसालें हैं जो इस ज़मीनों आसमां की तख्लीकी पहलुओं पर दी जा सकती हैं, और फरमाया इस निज़ाम हयात का सारे का मालिक वो है। किसकी मिल्क है कि जिसमें रह कर तू चाहता है कि तेरी ख्वाहिशात मानी जाएं, तू चाहता है जो हुक्म है उसकी हुक्म अदूली की जाए, तो जिसका ये सारा कुछ है उसके मुकाबले तू अपनी हैसियत समझता क्या है, ये अलग बहस है कि तू अपनी तख्लीक पर आकर देगा। ये तो अल्लाह करीम ने ज़मीन व आसमान की जो तख्लीक है उसकी बात की, जो खुद तख्लीक का नमूना इंसान खुद है, जिसे कुरान करीम आसन अल तकवीम इरशाद फरमाते हैं, इसके अंदर कितनी मिसालें मौजूद हैं, इसका अपना जो निज़ाम हयात है उसके तसलसल में कितनी मिसालें मौजूद हैं। फिर फरमाया कतब अला नफ्स रहमत, उसने मेहरबानी को अपने ऊपर लाजिम फरमा लिया। अब ये इसी बहस के तसलसल में आप गौर फरमाइए कि पहले दावत दी गई कि देखो जिन्होंने इनकार किया उनका क्या हाल हुआ, फिर इरशाद हुआ कि अल्लाह जल्ला शानू की शान रबूबियत का, तख्लीकी अता का, कि जो कुछ है वो अल्लाह की मलकियत है, मालिक कुल कायनात अल्लाह है, जिन्होंने पहले मुकाबल आकर खड़े होने की कोशिश की उनको देख लो, तुम्हें दावत हक दी जा रही है, अगर तुम उस राह को अख्तियार करोगे तो उस नतीजे को पाओगे, इसलिए हर शय का मालिक वो है। फिर जब इरशाद फरमाया ना, उसने मेहरबानी को अपने ऊपर लाजिम फरमा लिया, कतब अला नफ्स रहमात। अब यहां पर सिफ़त रहमानियत और रहमियत की एक बहस आएगी। अर रहमान बड़ा मेहरबान, रहीम रहम फरमाने वाला। अब हजरत ने यहां पर बड़ी खूबसूरत तफसीर की है कि रहमान अरबी ग्रामर में जिस वजन पर, इस वजन पर कोई भी जब लफ्ज आता है तो वो कैफियत मौके पर होती है, दवामी नहीं होती। जैसे उस पर मिसाल फिर उन्होंने दी, अतशान उसान, अगर कोई प्यासा है तो प्यासे की कैफियत हमेशा की नहीं है, जो ही पानी मुयस्सर आया वो सैर हो गया। इसी तरह गुस्सान, जब किसी को गुस्सा आया, कोई मसला पेश आया, कोई मामला दरपेश हुआ, उस पर उसे गुस्सा आया और जब वक़्त गुजरा तो वो उसका गुस्सा ख़त्म हो गया। और जो सिफ़त रहीमियत है, जब उसकी बात आएगी तो उसका जो औज़ान है अरबी ग्रामर में, इस वज़न पर आने वाले लफ्ज़ जो हैं वो हमेशगी के होते हैं, जैसे अलीम हकीम। अब जो इल्म या हिकमत है जिसके मुतल्लिक बात हो रही है उसके साथ इस तरह मुंसलिक है कि वक्ती नहीं है, जब तक वो है ये कैफियत उसके साथ हाल बन जाती है। इसी तरह जब बात आती है सिफ़त रहमानियत की तो इस पर उलमा बयान फरमाते हैं, अर रहमान लिद्दुनिया व रहीम लिल्आखिरा। अल्लाह करीम को पसंद नहीं है कि वो मजबूर कर दे मखलूक को कि उसकी शान को माने, उसकी शान रबूबियत को माने, उसकी इबादत इख्तियार करे मजबूर होकर, उसका हुक्म माने मजबूर होकर, ये अल्लाह करीम को पसंद ही नहीं। वगरना ये जो इंसान अपनी ज़िंदगी बसर कर रहा है, इंसानी वजूद के अंदर जो हयात का तसलसल है, ये अल्लाह की रहमत है और बिला तफरीक नसीब हो रही है, उन्हें भी नसीब हो रही है जिन्होंने उसके मुकाबल अपनी खुदाई के दावे किए, जिन्होंने इनकार किया, जिन्होंने शिर्क किया, जिन्होंने मुकाबल आकर खड़ा होने के दावे किए, उन्हें भी दे रहा। जिस फजा से सांस ले रहे हैं, एक एक सांस अल्लाह की रहमत की मंजूर नजर है। मुमकिन नहीं है अगर अल्लाह ना चाहे तो कोई एक सांस भी ले सके, जो सांस ली है उस सांस को खारिज कर सके, जो पानी का घूंट लिया है वो ले सके, जो पानी का घूंट लिया है वो वजूद को तवानाई बख्श सके। एक एक चीज अल्लाह जल्ला शानहु की रहमत की पाबंद है। तो जब बात आती है ना कि अल्लाह करीम ने मेहरबानी को अपने ऊपर लाजिम फरमा लिया है, तो इसकी तफसीर में ये पहलू आएगा कि ये दारुल इब्तिला है, इम्तिहान है। अल्लाह करीम ने हर एक को एक हैसियत और एक फरागत दी है, उसको इस्तेदाद दी है, उसको ज़हनी तौर पर ये बातें समझने की अहलियत दी है। तो फिर हक इरशाद फरमाया गया, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने, आपकी बेसत ने मखलूक को एक एक बात वाज़े इरशाद फरमा दी। तो जो नहीं मान रहा उसको दावत दी कि देखो जमीन व आसमां को, उसकी मलकियत को देखो, अपनी हैसियत को पहचानो। नहीं पहचानते तो उसने मेहरबानी अपने ऊपर लाजिम कर ली है, इस दारुल इब्तला में मजबूर नहीं किया जाएगा कि तुम मानो ही। और जब ये मजबूर नहीं किया गया तो फिर मियां तेरा फैसला है कि तू किस राह को इंतखाब कर रहा है, لَيَجْمَعَنَّكُمْ إِلَىٰ يَوْمِ الْقِيَامَاتِ، ہم ضرور تم کو قیامت کے دن اکٹھا کریں گے. یعنی پھر یہی فرصت نہیں ہے، حساب کتاب ہوگا. اتنا کچھ اس نے عطا فرمایا ہے، تم تھے نہیں، تمہارے نہ ہونے کو ہونے کی صورت دی. ہم اپنی روزمرہ کی زندگی اور ضروریات کے تسلسل کو دیکھتے ہیں کہ یہ اللہ کی جی بڑی رحمت ہے، اللہ کا بڑا احسان ہوا جی، یہ چیز جو چاہ رہا تھا مل گئی. بے شک یہ سارے اللہ کے احسان ہیں. کبھی غور کیا کہ میں تھا ہی نہیں، نان ایگزسٹنس کو اس نے ایگزسٹنس عطا فرمائی، تھا ہی نہیں، نہ ہونے کو ہونا عطا فرمانا. اسی لیے قرآن کریم ارشاد فرماتا ہے نا کہ اللہ کی عبادت کرو جس نے تمہیں پیدا کیا، جس نے تم سے پہلوں کو پیدا کیا، کہ تم تو تھے نہیں. تو زندگی کے تسلسل کی بات تو بعد میں آئے گی، اس سے پہلے تو بات ہونے کی آئے گی. تو کتنا بڑا احسان ہے. اور آپ غور کیجئے کہ اگر اس نظام حیات میں ایک میں نہ ہوتا تو کیا ہو جاتا؟ جب لوگ نہیں رہتے تو کیا دنیا چلتی نہیں رہتی؟ اسی طرح اگر کوئی ہوتا ہی نہیں تو اس کو تو کوئی محسوس بھی نہ کرتا. اس کا ہونا اس نے عطا فرمایا، تو تھا نہیں، اس نے تجھے پیدا فرما دیا. تجھے اس امتحان گاہ میں اس نے اپنے شکرانے کا حکم دیا، تمہیں وہ خصوصیات عطا فرمائیں، اور مہربانی کو اپنے اوپر لازم قرار دیا. اب دار دنیا کے معاملات میں جو اللہ کریم کا صفت رحمانیت کا اظہار ہے، وہ یہ عام ہے ہر ایک کے لیے. لیکن جب صفت رحمیت یا اخری حیات کی بات آئے گی تو وہاں پھر یہ معاملہ نہیں رہے گا. اسی لیے قرآن کریم فرماتا ہے نا، لا یجمعنکم الی یوم القیامات، ہم ضرور تم کو قیامت کے دن اکٹھا کریں گے. ٹھیک ہے میاں، اگر تو نہیں سمجھتا، انکار کرتا ہے، ناشکری کرتا ہے، موقع ہے. زندہ رہنے کا حق اللہ نے ہر ایک کو عطا فرمایا ہے، مذہب اختیار کرنے کا حق اللہ کریم نے ہر ایک کو عطا فرمایا ہے، اس کی مرضی. مجبور اس نے نہیں کیا ہر ایک پر. صفت رحمانیت جو ہے وہ رحمان کی جو رحمانیت ہے وہ برس رہی ہے، ہر ایک کی ضروریات کو پورا فرما رہے ہیں. لیکن ہم ضرور تم کو قیامت کے دن اکٹھا کریں گے، حساب کتاب کا دن آئے گا. اور ضرور فرما، ضرور آئے گا. یہاں اس بات پر جو ہے وہ زور دیا گیا کہ تمہیں ضرور اکٹھا کیا جائے گا. لا ریب فی، اس میں کوئی شک نہیں ہے، کوئی شبہ والی بات نہیں ہے. ایمان ایک کیفیت ہے، ایک حال ہے. بحثیت بندے مومن جو نہاں خانہ ہے اور جو ظاہر ہے، سمو بسر کی بات کریں، زبان و بیان کی بات کریں، حرکات و سکنات کی بات کریں، قوت و طاقت کی بات کریں، کسی صورت کے اظہار کی بات کریں، فرق نہیں ہونا چاہیے ظاہر اور باطن. اور جو کچھ ارشاد فرمایا ہے محمد رسول اللہ صلی اللہ علیہ وسلم، اس پر اتنا مضبوط یقین ہو کہ بندہ زندگی اس حکم کو دیکھتے ہوئے اور روز معاشر کے حساب میں اپنے آپ کو کھڑا محسوس کرتے ہوئے بسر کرے، تو اسے یہ بات سمجھ آئے گی کہ قیامت کے قائم ہونے میں لا ریب فی، کوئی شک نہیں. یہ معراج ہے بندے مومن کی کہ لا ریب فی، اس کی کیفیت اسے نصیب ہو جائے. اور یقین مانے، زندگی سہل اور آسان ہوتی. ہم سمجھتے ہیں نا کہ سچ جو ہے وہ مشکل ہے، عبادات جو ہیں وہ مشکل، ایسا نہیں. بڑی خوبصورت حضرت جی نے بیان فرمائے قرآن کریم کی تفسیر میں، آپ نے تحریر فرمائے، بڑے خوبصورت جملے ہیں، بڑی خوبصورت کیفیات اور حال ہیں. کوشش کریں کہ مطالعہ فرمایا کریں. آپ فرماتے ہیں جنت میں جانا آسان ہے اور دوزخ کا جانا مشکل ہے. پھر آپ مثال دیتے ہیں کہ آپ جتنی خرابیاں اور خرافات ہیں ان کو جب بندہ اختیار کرتا ہے تو ایک دھڑکا بھی ہوتا ہے اور فزیکلی ایک مشکل میں سے بھی گزرتا ہے. اور جتنے حصے ایمانی ہیں اطاعت کے ہیں ان عبادات کے اختیار کرنے کی ظاہری مشکل اتنی نہیں ہے اور دل میں دھڑکا نہیں, سکھ اور سکون ہے. اب بات چاہت کی ہے کہ وہ چاہتا کیا ہے, اس کی اپنی پسند کیا ہے. اب وہ اس اپنی پسند کو دیکھ کر جا رہا ہے, بات مشکل اور آسان کی نہیں ہے. حالانکہ دین اسلام پر عمل کرنا آسان ہے, اور جب یہ کلی کیفیت نصیب ہو تو یہ فکرہ سمجھ آئے گا کہ جو قیامت ہے لا ریب فی, اس میں کوئی شک نہیں. اور جب بندے مومن کو یہ حال, یہ ایمان کی کیفیت نصیب ہو, اسے کیا سروکار ہے کہ میرے الفاظ سے کوئی مجھ سے راضی ہو رہا ہے, میرے الفاظ سے, میرے بیان سے, میری تحریر سے, میرے انداز گفتگو سے میری شان میں اضافہ ہو رہا ہے, یا میری کہیں کمزوری پر جو مخلوق خدا ہے وہ میری ہستی پر ہنس رہی ہے, ایسی کوئی بات ہے. وہ تو جیتا اللہ کی رضا کو ہے, وہ تو دیکھتا روز معاشر کو ہے, اس کی تمنا تو اس کی خوشنودی ہے, اس کی چاہتیں تو اتباع ہے محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا. فرمایا الذین خسروا انفسهم فهم لا یؤمنون, کہ میاں یہ حالات ہیں, قیامت قائم ہوگی, فرصت ہے تمہارے پاس, اور قیامت کے دن جو کچھ تو نے بویا ہے وہی کاٹا تیرے پاس ہوگا, وہی سامان تیرے پاس ہوگا. حضرت یہاں ایک اور بڑی خوبصورت بات بیان فرماتے تھے, فرماتے ہیں کہ یہ جو زندگی ہے, یہ جو لمحات ہیں فرصت کے, یہ ایک دولت ہے. دنیا کے جو معاملات ہیں اس میں اسے خرچ کرنا ہے, ان فرصت کے لمحات کو خرچ کرنا ہے اور خرید کرنی ہے. اب کیا کوئی خرید رہا ہے ان فرصت کے لمحات کو خرچ کر کے؟ اس طرح کا حال وہ آخرت میں جا کر پائے گا. اچھائی, نیکی, بہتری, تعمیل حکم اس تحت آ رہا ہے تو آخرت میں اس کا اجر اور ثواب پائے گا, چونکہ اجر جو ہے یا ثواب جو ہے وہ نتیجہ ہے اعمال پر. اسی طرح اگر وہ غلطی اور تجاوز میں ہے تو آخرت میں اس کی سزا ہوگی, اور سارا حساب ایسا ہوگا کہ اس میں کوئی نقطے کی کمی بیشی نہیں ہوگی, اس حساب پر کوئی اعتراض نہیں کر سکے گا. یہاں ہمارا نظام عدل ایسا ہے نا کہ جس کے حق میں ہو جائے وہ بھی ناخوش ہوتا ہے کہ ابھی اتنا نہیں, اس سے زیادہ ہونا چاہیے تھا میرا, اور جس کے خلاف ہو جائے, اس کے تو پہلے خلاف ہوا, وہ تو اس سے تکلیف میں ہے ہی ہے, وہ چاہتا ہے میرے ساتھ جو ظلم ہے, یہ کوئی نہیں دیکھتا کہ حق ہے کیا, ذات کی, انا کی, پسند کی, لالچ کی بے شمار کیفیات ہیں اور جس میں ہم چل رہے ہیں. حالاً بندہ مومن کی جو کیفیت قرآن کریم قیام قیامت پر فرما لا ریب فی, اسے کوئی شک نہیں ہے, یہاں کوئی اس میں شک نہیں ہے, یہ حال ہو بندے مومن کا. پھر فرما الذین خسروا انفسهم فهم لا یؤمنون, جن لوگوں نے خود کو ضائع کر دیا پس وہ ایمان نہیں لاتے. یعنی قیامت کا بھی فرمایا جا رہا ہے, اس پر بھی لوگوں نے مذاق کیے. اللہ معاف فرمائے, مسلمانوں میں بھی ایک صنف مزاح کے طور پر, ایک اعتراضی پہلو پر یہ بھی سنا گیا کہ جی اگلا جہان کس نے دیکھا, کفریہ کلمات ہیں, وہ جی کو پلٹ کر آیا کفریہ کلمات ہیں, کیا ہوگا قیامت قائم ہوگی دیکھا جائے گا کفریہ کلمات ہیں. کیا محمد رسول اللہ صلی اللہ علیہ وسلم نے تمہیں اطلاع نہیں دی؟ کلام ذاتی ایک ایک بات کو واضح نہیں بیان فرما رہا, اس کے مقابل آ کر کھڑا ہوا تھے نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات کے مقابل اپنی رائے دے رہا ہے, اللہ رب العالمین کے حکم کے مقابل آ کر اپنی رائے دے رہا ہے, تو یہی تو قرآن فرما رہا ہے کہ پھر قیامت کو فیصلہ ہو جائے گا. तो जब आप दुनिया की हयात को देखते हैं तो हर गलती एक स्याही है, एक दाग है, जिसके असरात दुनिया पर तो मुरतब होते ही होते हैं, माशरे पर तो मुरतब होते ही होते हैं, खुद इंसान पर उसके ईमान पर वो दाग जो हैं इस तरह होते हैं। जैसे आप अगर कलब की मिसाल लें, चूँकि हदीस शरीफ में ये मिलता है कि जब कोई गुनाह किया जाता है तो कलब पर एक स्याह नुकता लग जाता है, दाग लग जाता है, और जब वही रवश कायम की जाए, माफ़ी की तरफ ना आया जाए, तो वो स्याह नुकता फैलना शुरू जाता है, हत्ता के पूरा कलब जो है वो स्याह हो जाता है। और आमाल अपने जब स्याही इस हद को कर दें कि पूरा कल्ब स्याह हो जाए, तो फिर ये वो सूरत पैदा हो जाती है जहां मोर सख्त हो जाती है, फिर दोबारा हदायत नसीब नहीं होती। आज हम देखते हैं कि जब हम इस्लामी असूलों को इख्तियार नहीं करते, अपनी पसंद उसमें डालते हैं, आज भी हज का मौका है, अल्लाह करीम ने कितने मखलूक को मौका दिया है कि इमसाल वो हज की तैयारी में लगे हो, वहाँ जगह नहीं मिलती, को कमज़ोर या बीमार है तो वो देख सकता है मताफ में जाकर, उसके लिए तवाफ जो है वो महाल है, इतनी मखलूक। मखसूस हज के जो आयाम हैं, आप मना, अरफात, मुदलफा, इन मौक़ों पर देखें, मखलूक सिमटती नहीं है, और जो हदूद मुकर्र थी मना की, रिहाशियाँ उससे बाहर जा रही हैं और फतवे देकर इलाके इजाफी तौर पर सात रिहाश के लिए दी जा रही हैं। मुमकिन नहीं रहा कि मैं जो मना का सारा एरिया उसके अंदर जो है वह आबादी समा सके जो जा रहे हैं। और हज की शर्फ़ कबूलियत पर जो फरमान है वो ये है कि जैसे आज कोई बच्चा दुनिया में पैदा हुआ ऐसा पाक साफ हो जाएगा, उसके सारे मामलात जो और गलतियाँ जो गुनाह हैं वो माफ़ हो जाएंगे। कितने हमारे माशरे में हैं जिन्हें हज का मौका नसीब हुआ है, कितना हाल और कैफियत वहाँ हरमैन शरीफैन से लेकर यहाँ अपने माशरे में आए हैं कि उन पर एतबार किया जा सके, उनकी सोच और उनका अमल एक हो, उनका लेन देन साफ हो, सूद से बचते हों, झूठ से इज्तनाब करते हों, हलाल का ख्याल करते हों, लोगों के हकूक को फराइज का ध्यान रखते हों। अगर ऐसा हो तो अपने दरमियान आप देखें कि हम लोग कितने हैं जो हमें ये मौका नसीब हुआ, और हमें वो पाकीज़गी जैसे आज दुनिया में पैदा हुआ इतना पाक बाज कैफियत का नसीब हो, तो फिर हमारे आमाल ऐसे होंगे जैसे हम अपने माशरे में अदा कर रहे हैं। तो जब बंदा गलती करता है और उस गलती में ही रहता है तो फिर तौबा की तौफीक भी आहिस्ता आहिस्ता सलब हो जाती है। अल्लाह माफ़ फरमा, जो गए हैं उनको जाना कबूल करे, जो जा रहे हैं अल्लाह करीम उनका ये जाना कबूल करे। लेकिन इसकी शर्फ कबूलियत की निशानी मामूलात जिंदगी में है। ईमान की शहादत जो वो मामूलात हैं कि बंदा कर क्या रहा है। चूंकि जब बात आती है ना मक्की जिंदगी में, आप देखें मदनी जिंदगी में देखें, तो मक्कातुल मुकर्रमा दुनिया भर में जहां तक सफर मुमकिन था वहां तक के मुसाफिर यहां आते थे, और यहां के लोग जो हैं वहां तक का सफर करते थे जहां तक मुमकिन था, उस वक्त में रसाई थी जहां तक। तो हर जगह पर मज़हब के नाम पर शैतान ने मखलूक को बेशुमार कामों में लगाया हुआ, कहीं कोई आसमान को पूज रहा है, कोई दरख्तों को पूज रहा है, किसी ने बुत तराश रखे हैं, कोई न कोई किसी न किसी पैलेस से, कहीं ईसाइत थी, कहीं यहूदियत थी, कहीं मजूसी थी। तो हर जगह का आना जाना ऐसा सूरत पैदा हो गई थी कि मक्का मुकरमा में बेशुमार मजाहब थे। मजहबी रसूमात सबकी अपनी अपनी, मजहब का ऐलान सबका अपना अपना, मुआशरत एक ही थी। अगर सूद है तो सब उस पर किसी को एतराज नहीं, बदकारी है तो किसी को उस पर एतराज नहीं, जुल्म जो है तो किसी को उस पर एतराज नहीं है, जो मुआशरत थी, जो निज़ाम ज़िंदगी था, वो सब का एक ही था। नाम अलग हो सकते हैं, मज़ाहब अलग हो सकते हैं, अंदाज इबादत के अलग हो सकते हैं। और इसी बात के तहत तो कुफार मक्का जो सरदार थे उनके, वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास हाजिर हुए कि आप जो कहते हैं उसे इख्तियार करें, हमारे निज़ाम को गलत ना कहें। आप जो चाहते हैं, दौलत के हिसाब से भी उन्होंने बात की, हैसियत के हिसाब से भी बात की, पसंद के हिसाब से भी बात की, जो चाहते हैं खित्ते अरब में आप जैसा और कोई उस मकाम का नहीं हो। आपने फरमाया एक हाथ पर सूरज रख दो, एक हाथ पर चांद रख, यानी जो मुमकिन ही नहीं है तुम्हारे बस में, अगर मुझे वो भी ला दो तो मैं वो करूंगा जो अल्लाह का हुक्म है। जिस तरह आज हमारे माशरे में कहते हैं, अगले दिन भी बयान हो रहा था कि हर एक की मर्जी है कि कोई शराब पीना चाहे तो पी ले, कोई नहीं पीना चाहे तो ना पी, हर एक की अपनी मर्जी है। इस तरह का इस्लाम तो आपको अमेरिका में भी मिल जाएगा। मैं खुद जाती तौर पर व्हाइट हाउस का जो लान है उसमें मैंने नमाज पढ़ी है, किसी ने मुझे नहीं रोका कि तुम यहां क्यों नमाज पढ़ रहे हो। तो यहां भी जो इस्लाम के नाम पर मुल्क लिया गया है, अगर यहां पर भी इस्लाम को इसी पहलू में लेना था तो ये तो वो हिस्सा है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास कुफार गए थे कि जी आप जिस तरह इबादत करना चाहते हैं, जो आपका मजहबी मानना है, उस सारे को आप इख्तियार करें, हम मुकाबला नहीं करेंगे, हम तकलीफ नहीं देंगे, हम मानने वालों को नहीं छेड़ेंगे, आप आज़ाद होंगे जहां तक जाएं दावत है, हमारे निज़ाम मुआशरत को ना छेड़ें, हमारे निज़ाम अदल पर बात ना करें, हमारे जो हकूक़ व फ़राइज़ के पहलू हैं इन पर बात ना करें। आज अगर सल्तनत इस्लामी में बांगे धौल ये बात कही जा रही है कि जिसने शराब पीनी है वो उसकी मर्जी है, जिसने नहीं पीनी उसकी मर्जी है, ये तो वो बुनियाद है जो अहले मक्का ने नबी सल्लम को आप जाकर अर्ज की थी। तो जब बात इस्लाम की आएगी तो ये मुआशरत तक, मामूलात जिंदगी तक, एक एक पहलू तक जाएगा। और जब बंदा इस पर अमल नहीं करेगा तो मुकाबिल खड़ा है ना, कुरान फरमा रहा है जिन लोगों ने खुद को जाया कर दिया, यानी वो जाया हो गए, मकसद तखलीक ही ना पाया तो जाया हो। आप अपनी जिंदगी की चीजों में देखें, किसी मकसद के लिए कोई चीज खरीदी जाती है तो जब वो उस मकसद के लिए नहीं पूरी उतरती तो उसे बेकार कहते हैं। एक लाइट जो है उसकी तार टूट जाए तो उसको कभी कोई नहीं लगाता लाइट की जगह पर कि जी रोशनी देगी, कहते हैं बेकार हो गई, जाया हो गई, इसको फ्यूज हो गया, इसकी कोई जरूरत नहीं रही है, जिस मकसद को थी वो नहीं पूरा कर सकती, बेकार और जाया हो गई। और जिन लोगों ने खुद को जाया कर दिया उसकी निशानी क्या है, फुम ला यूमिनून, बस वो ईमान नहीं लाते, यानी जो ईमान नहीं ला रहे ये उनका कमाल नहीं है, उन्होंने अपने आप को डबो दिया है। बात कमाल की नहीं है, ये तो एक निशानी है कि जो ईमान नहीं ला रहा उसने तो अपने आप को जाया कर दिया, उसने अपने कलब पर इतनी शाही जमा की, इतनी शाही जमा की कि फिर उस पर मोर सब हो गई, उसे हदायत नसीब। वलहुमा सकना फिल लैल वन नहार, और जो मखलूक रात में और दिन में बसती है वह सब उसी की है। अब दिन और रात ये हयाती तसलसल में रोशनी और अंधेरा बहुत अहमियत रखता है। इसमें किसी चीज के फूटने से लेकर इंसानी जिंदगी के तसलसल तक बेशुमार पहलू, क्योंकि जब रात और रोशनी, दिन और रात, अंधेरा और रोशनी की बात करेंगे तो निजाम हयात है इसमें। रात अल्लाह करीम ने आराम के लिए बनाई है, और आज मेडिकल साइंस जो औकात सोने के हैं, यकीन करें फजर तक, जो औकात इशा से फजर तक के हैं, बेहतरीन वक्त करार देती है मेडिकल साइंस कि इंसानी वजूद के निज़ाम के लिए इस वक्त में आराम इंतहाई ज़रूरी है, سب سے زیادہ وجود انسانی کو یہ وقت فائدہ دیتا. اور جو وقت اٹھنے کے ہیں، جاگنے کے ہیں، امور کی سر انجام دہی کے ہیں، اس وقت میں سونا میڈیکل سائنس کہتی ہے یہ وجود کو نقصان دیتی ہے. نظام ہضم تک، ایک تو وجودی طاقت ہے نا کہ مسل ہیں، پٹھے ہیں، نظام ہضم نظام تک، اس کے ہاضمے پر تک اثرات ہوتے ہیں ان اوقات کا اگر خیال نہ رکھا جائے. تو فرمایا جو مخلوق ہے، جو مخلوق پیدا ہو رہی ہے، جو پنپ رہی ہے، چونکہ ہر شے، اس میں آپ مخلوق کی بات کریں، غیر مری مخلوق کی بات کریں، کسی پودے کی بات کریں، اندھیرے میں کسی بیج کے پھوٹنے کی بات کریں، کسی کیفیت، کسی حال کی بات کریں، اس کی تو ساری مخلوق ہے نا جی. اسی طرح جب یہ ذکر کے ساتھیوں کو یہ بات کہی جاتی ہے کہ آپ انکشافات کے پیچھے نہ بھاگیں، منازل کو فی ذات مقصود نہ رکھیں. منازل اس لیے چاہیں کہ قرب الہی کی ہیں. منازل فی ذات مخلوق رکھیں گے تو آپ مقصد سے ہٹ جائیں گے، ثانوی حیثیت پر چلے جائیں گے. اسی طرح کیفیات کو دیکھ کر اگر عبادات کریں گے، جی بڑا دل چاہ رہا ہے آج ذکر کرنے کو، آج دل چاہ رہا ہے نماز پڑھنے کو، تو یہ درست نہیں ہے. ان کا اختیار کرنا اللہ کے لیے، اللہ کے حکم اور اس کی رضا مندی کے لیے ہے، یہ خالص سے ہیں. اور اگر کیفیت، چونکہ اس سے میں کیفیت پر بات کر رہا تھا کہ کیفیات کو دیکھ کر عبادات کی جائیں، تو کیا ہم نے خاص نیت کیفیت کے لیے کی ہے؟ خاص نیت تو اللہ کے لیے. اسی لیے جب ذاکرین کو یہ بتایا جاتا ہے کہ مشاہدات کو مقصود نہ رکھیں، از قسم ثمرات ہے، اگر کوئی مشاہدہ ہوا ہے تو الحمدللہ، اوزان قرآن و سنت ہیں، ہو ذات تمہاری، اسے لے کر تم درجہ رسالت کی کیفیت پر نہ چلے جاؤ، امتحان اور نقصان بن جائے گا. امتحان میں چلے جاؤ گے، نقصان کا سبب کرو. اور جب کیفیات کی بات آتی ہے تو پھر کیفیت ہمارے لیے تو بہت بڑی ہوگی، جی بڑی کیفیت ہے جی، سکون ہے اور بڑا یہ میں نے دیکھا یا یہ میں نے محسوس. اسے جب اللہ کی طرف کر کے دیکھو گے تو وہاں کیا ہے؟ وہاں کی یہ مخلوق ہے. تو یہ ضمناً ایک بات آ گئی تو میں نے عرض کر دی، یعنی جو کچھ رات میں ہے، دن میں ہے، یعنی ظاہر میں ہے، روشنی میں ہے، اندھیرے میں ہے، پوشیدہ ہے، غائب میں ہے، سب اسی کا ہے. وَهُوَ السَّمِيعُ الْعَلِيمُ، وہ سننے والا اور جاننے والا ہے. اب اگر آپ غور کریں، کیا ہمارا حال ایسا ہے کہ جو کچھ میں بول رہا ہوں آپ تو سن رہے ہیں، آپ جان رہے ہیں، لیکن آپ کا سننا یا جاننا اس کیفیت کا نہیں ہے کہ میرے نہاں خانے کو کھول سکے. آپ بڑا دیکھ لیں گے تو میرے وجود کو دیکھ لیں گے، میرے انداز بیان کو دیکھ لیں گے، الفاظ کے زیر و بم کو دیکھ لیں گے، آپ میری کیفیت کو نہیں جانتے. آپ کو کیا معلوم کہ میں زور بیان کے لیے لگا ہوں، کہ آپ کہیں کہ جی ہاں یہ تو بڑا اچھا مقرر ہے، آپ کو کیا معلوم. یہی وہ کیفیت ہے جو امور دنیا میں ہے. ہم لوگوں کی تسلی اور تشفی کے لیے بڑی کوشاں ہوتے ہیں، یہ بھول جاتے ہیں کہ جس کے حکم پر، جس کے احکامات کی تکمیل میں، جس کی رضا کے لیے اختیار کر رہے ہیں، نیاں خانہ دل بھی جانتا ہے، اس کی ذات علیم ہے. جو میں پوشیدہ رکھ رہا ہوں وہاں پوشیدہ نہیں ہے، اور جو مخلوق سے بچ کر کوئی غلطی کی جاتی ہے کہ کوئی نہیں دیکھ رہا، وہاں وہ اس کی ذات وہاں بھی دیکھ رہی ہے، جانتا بھی ہے، دیکھ بھی رہا ہے، اسباب بنائے ہیں اس نے، تحریریں بھی ہو رہی ہیں، وہ کتاب روز معاشر ہاتھوں میں تھما دی جائے گی کہ لو میاں کتاب تیری تحریروں کی جو تیرے کردار سے ہوئی ہیں. اس سارے کے باوجود कि ये वजूद उसके हजूर शहादतें देंगे, ये हाथ, ये आंखें, ये वजूद, सारा पांव, एक एक बात जहां जरूरत आएगी शहादत देंगे कि या अल्लाह इसने ये काम भी किया, ये काम, सारे के बावजूद। फरमाया वहुवा समीउल अलीम, वो सुनने वाला और जानने वाला है। अल्लाह ये कैफियत ईमान की दे कि हम जब बोलें, हम जब अमल करें, हम जब सोचें, एक एक हिस्से तक ये ईमान की कैफियत हो कि मेरा अल्लाह जानता है, मेरा अल्लाह देख रहा है। जब ये हाल होगा तो ये वो कैफियत होगी जो क्यामत की तैयारी की होगी। अल्लाह करीम ये कैफियत ईमान की हमें अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।